नमस्कार, अन्तर संवादबाट म प्रवीण पोखरेल। विभिन्न विषय र सन्दर्भमा सम्बन्धित व्यक्तिहरूसँग हामी यसै समयमा कुराकानी गर्ने गर्छौं। देशमै पूँजीको व्यवस्था गरी देशको उत्पादनशील र सिपयुक्त युवा जनशक्तिलाई पूँजी र कामको अभावमा विदेश पलायन हुने प्रवृत्तिलाई निरुत्साहित गर्न नेपाल सरकारबाट 2065 सालमा स्थापना गरिएको युवा तथा साना व्यवसायी स्वरोजगार कोष यो 12 वर्षको अवधिमा आफ्नो उद्देश्यमा कति सफल भयो। अर्कोतर्फ कोषबाट पहुँचवालाहरूले मात्र फाइदा लिए, जुन वर्गले यसलाई समेट्न खोजेको हो ती वर्ग यसको पहुँच बाहिर रहे भन्ने गुनासो पनि छ। आज हामी यिनै विषयमा युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष डाक्टर कल्याण रोकासँग कुराकानी गर्छौं। उहाँ यति बेला हाम्रो टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। उपाध्यक्षज्यू, स्वागत छ यहाँलाई कार्यक्रममा।
धन्यवाद प्रवीणजी।
हजुर, अब सरकारले एउटा महत्वाकांक्षी सरकारको योजना हो, 12 वर्ष अघि 2065 सालमा स्थापना गरेको युवा तथा साना व्यवसाय स्वरोजगार कोष। अब यो अवधिमा 65 सालदेखि 77 सालसम्म आइपुग्दा 12 वर्षको यो अवधिमा जुन लक्ष्य राखेर जुन उद्देश्य राखेर यो कोषको स्थापना गरिएको थियो, त्यो लक्ष्य र उद्देश्यमा हामी यो अवधिमा कहाँ आइपुगेका छौं, यसैबाट यो कुराकानीको शुरूआत गरौं न।
तपाईँले अघि प्रसङ्ग उल्लेख गरिसक्नु भएको छ कि यो कोष 2065 सालमा स्थापना भएको थियो र यसको उद्देश्य पनि स्वदेशी युवा श्रमलाई स्वदेशी उत्पादन सबै चाहन्छु र स्वदेश नै रोजगार या स्वरोजगार सृजना गर्नु गरौँ भन्ने खालको उद्देश्यका साथ यो कोष स्थापना भएको थियो। र तपाईँले ठिकै भन्नुभयो, यो कोष स्थापना भएको 12 वर्ष पुगिसकेको छ र यसमा केही गुनासाहरू, केही खुसीहरू, केही अपेक्षाहरू मिसिएका छन् नेपाली युवाहरूका, केही सपनाहरू पनि गाँसिएका छन्। तर एउटा कुरा के हो भन्दाखेरि, जस्तो अहिले 12 वर्षको अवधिमा कोषको तर्फबाट जम्मा जम्मी 72,000 मान्छेहरू स्वरोजगार भएको डेटा हामीले बाहिर ल्याएका छौँ र अब ती 72,000 मान्छे जो स्वरोजगार कोषको पुँजीले तपाईँको स्वरोजगार हुनुभएको छ, उहाँहरूलाई स्वरोजगार कोष चाहिँ थाहा छैन। तर इन्डाइरेक्ट हिसाबमा उहाँहरू स्वरोजगार कोषबाट बेनिफिट भए पनि त्यसको मेजोरिटी मान्छेलाई, मैले सबै मान्छेलाई भन्दिनँ, मेजोरिटी मान्छेहरूलाई स्वरोजगार कोषको स्रोत साधन प्रयोग गरेर हामी स्वरोजगार भएको हुँ भन्ने खालको अनुभूति नभएको कि त्यो खालको ग्याप हो कि भन्ने खालको मैले खालको अनुभूति गरेको छु। किनभने हाम्रो चाहिँ जुन लगानीको माध्यम छ, स्वरोजगार कोषले युवाहरूको बिचमा प्रत्यक्ष रूपमा काम गर्दैन। त्यो चाहिँ लगानीको माध्यम के छ भने, वित्तीय संस्था तथा ब्याङ्कहरू या सहकारीको तर्फबाट हामीले चाहिँ लगानी गर्दै आएका थियौँ विगतमा, र त्यो लगानी त्यसले गर्दाखेरि स्वरोजगार कोषबाट अब फन्ड चाहिँ उसमा सहकारीमा जाने या ब्याङ्क तथा वित्तीय संस्थामा जाने, अनि त्यसपछि ब्याङ्क तथा वित्तीय संस्थाले मतलब चाहिँ बेरोजगार मान्छेहरूको पहिचान गरेर स्वरोजगार सृजना गर्ने भएको हुनाले, जो मान्छेहरूले ब्याङ्क तथा वित्तीय संस्थाबाट यो फन्ड लिनुहुन्छ उहाँहरूले त स्वरोजगार कोष बुझ्नुहुन्न, उहाँहरूले त सहकारीबाट ल्याएर मैले व्यवसाय गरेको हो अथवा ब्याङ्कबाट ल्याएर व्यवसाय गरेको हो भन्ने एउटा त्यो ग्याप देखियो। अब हामीले विगतमा यही मोडालिटीबाट काम गर्दै आयौँ, होइन, त्यसैले अब हाम्रो जस्तो अहिले लगभग 2100 सहकारीहरूसँग हामीले काम गरेका छौँ र हामीले चाहिँ अब 75 जिल्लामा हाम्रो कार्यक्षेत्र विस्तार पनि भइसकेको छ अथवा 75 जिल्लामा हामी पुगिसकेका छौँ र त्यहाँनिर अलिकति त्यो ग्यापलाई चिर्ने हो भनेदेखि स्वरोजगार कोषले विगतमा गरेको काम पनि गौरव गर्न लायकै छ, होइन, त्यो चाहिँ जस्तो भनौँ न, आम नेपाली युवाहरूको अपेक्षाले पुरा गर्न सकेन या नेपाली युवाहरूका गुनासाहरू कोषसँग रहेका छन् भन्ने खालको जुन खालको कुरा छ त्यो कारणले पनि त्यस्तो खालको कुरा हुन सक्छ प्रवीणजी।
भनेपछि यो 12 वर्ष यो अवधिमा जुन उद्देश्य राखेर यो संस्था स्थापना गरिएको थियो, यो अवधिको काम हेर्दा सन्तुष्ट हुने ठाउँ देखिन्छ, सन्तुष्ट हुने आधारहरू रहेका छन्, होइन?
होइन, अब किनभने 72,000 मान्छेहरूलाई स्वरोजगार बनाउने भन्ने कुरा त कुनै पनि एउटा सरकारी संयन्त्रले त्यो अरू तुलनात्मक हिसाबले हेर्ने हो भने त्यो जुन उपलब्धि छ त्यो उपलब्धि प्राप्त गर्न सकेको छैन। तर अब स्वरोजगार कोषले विगतमा 12 वर्षको अवधिमा जुन काम गर्यो त्यो गौरव गर्न लायक छ, तर अब पुरै सन्तुष्टि गर्ने ठाउँ छ भन्ने खालको कुरा हेरेर बसियो भनेदेखि त तपाईँको चाहिँ सबै हाम्रो उपलब्धिहरू पुरा भइसक्यो, अब हामीले आरामले बस्ने हो, सन्तुष्टि लिएर बस्ने हो भन्ने खालको कुरा चाहिँ छैन. अब त्यसपछि हामीले यो कोषलाई कसरी परिमार्जन गर्ने, कसरी चाहिँ युवाहरूका यो अपेक्षाहरू पुरा गर्ने, अहिले सन्दर्भ बदलिएको छ, धेरै मान्छेहरू विदेशबाट आउनु भएको छ, रोजगारमा भारी कटौती भएको छ, मान्छेहरू सहरबाट गाउँ फर्किने अवस्था छ, सेवा क्षेत्रबाट उद्योग क्षेत्रबाट धनाधन रोजगारी कटौती भएको अवस्थामा कोषको चुनौतीहरू पनि त थपिएका छन् र बदलिँदो सन्दर्भमा यी देखिएका चुनौतीहरूलाई कसरी सामना गर्ने भन्ने खालको कुरामा चाहिँ अहिले हामी गम्भीरतापूर्वक छलफल गरिरहेका छौँ.
अब यो जुन सहुलियत यो कोषबाट वित्तीय संस्थाहरू सहकारीहरू मार्फत स्वरोजगार युवाहरूलाई जुन किसिमले लगानी गरिने एउटा यो प्रक्रिया छ, प्रोसेस छ, अब यसमा यो लगानी भइसकेपछि यसको अनुगमन हुन्छ, अब उनीहरूले कति समयसम्म यसलाई दिगो राख्न सके, त्यो कामहरूलाई निरन्तरता दिन सके कि सकेनन् भन्ने एउटा अनुगमनको पाटो महत्वपूर्ण हुन्छ. अब यसमा चाहिँ स्वरोजगार कोषले यो अनुगमनको पाटोलाई कसरी हेरेको छ? अब बाहिर आएका छन्, एक दुई महिना यो काम गर्यो, सहुलियतपूर्ण ऋण लियो सहकारी तथा वित्तीय संस्थाहरूबाट र एक दुई महिनामै यो काम छोडेर अन्यत्र पेसा गर्न युवाहरू गएको उदाहरणहरू पनि विभिन्न संचार माध्यमहरूमा आउने गरेको छ. यसतर्फ चाहिँ कोषले कसरी अनुगमन गरेको छ?
अब यो कोषको जुन इम्प्लिमेन्टिङ मोडालिटी छ अथवा इन्भेस्ट लगानीको जुन मोडालिटी छ त्यसमा निश्चित रूपमा अनुगमनको महत्वपूर्ण भूमिका छ. हामी लगानी गर्दाखेरि सहकारीलाई सहकारीको पहिचान गर्दाखेरि नै त्यो सहकारीलाई लगानी गर्नुभन्दा पहिले सहकारीको बारेमा अनुगमन गर्छौँ होइन, र सहकारीमा हामीले दुईटा किस्ताबाट पैसा दिन्छौँ र पैसा दिइसकेपछि अब उहाँहरूले कति रोजगार क्रिएसन गर्नुभयो अथवा त्यो फन्डको दुरुपयोगको भएको छ कि कसो कुन हिसाबले सदुपयोग गर्नुभएको छ भन्ने कुरामा हाम्रो अनुगमन रहन्छ. र उहाँहरूले जो स्वरोजगार हुने मान्छेहरूलाई त्यो लगानी गर्नुहुन्छ, त्यो लगानी गरिसकेपछि त्यो व्यक्तिसम्म पुगेर पनि कोषका तर्फबाट स्वरोजगार कोषको जुन पुँजीको लगानी छ त्यसलाई चाहिँ अब कति कसरी उपयोग गर्नुभएको छ होइन, उहाँहरूका चाहिँ उहाँहरूको व्यवसायमा त्यसले के एचिभमेन्ट प्राप्त गरेको छ, के उपलब्धि प्राप्त गरेको छ, त्यसलाई सही ढङ्गले प्रयोग गर्नु भएको छ कि छैन, अथवा उहाँहरूले गर्न सक्नु भएन भने किन सक्नु भएन भन्ने कुरामा हाम्रो कोषको तर्फबाट चाहिँ अनुगमन पनि हुँदै आएको छ.
अब यो सँगै अर्को एउटा गुनासो पनि छ, अब यो कोषहरू सहुलियतपूर्ण सरकारले जुन यति खर्च गरेर बेरोजगार युवाहरूलाई लगानी गरिरहेको छ तर यो लगानी चाहिँ पहुँचवाला युवाहरूमा मात्र केन्द्रित भए जुन वर्गलाई यसले समेट्न पर्ने थियो त्यो समुदायसम्म यसको जानकारी नै छैन. अब यसमा जुन सत्तामा रहेका छन् दल निकट छन् र आफ्ना आफन्तहरू छन् निकट छन् उनीहरूबाट मात्र यसको यो पहुँच बढ्यो पहुँचमा यसमा चाहिँ पुग्यो भन्ने गुनासोहरू पनि छन्. हामीले त यो लोन यो हामीले यो स्वरोजगार कोषको काम पनि सुनेका छैनौँ, यहाँबाट कसरी सहुलियतपूर्ण ऋण लिने भन्ने थाहा पनि छैन, हाम्रो पहुँच पनि पुग्दैन भन्ने युवाहरू थुप्रै छन्, अब उनीहरूलाई के भन्नुहुन्छ? अहिले कसरी यो यो त्यो लक्षित वर्गसम्म यो पहुँच पुर्याउनका लागि के गर्दै हुनुहुन्छ तपाईँहरू?
निश्चित रूपमा यो कोष आधारभूत तहका युवाहरू जो पिछडिएको क्षेत्र छ, इकोनोमिक रूपमा आर्थिक रूपमा चाहिँ मतलब भनौँ न विकायत समूहमा पर्नुहुन्छ, त्यसपछि अब यसको जातिगत हिसाबबाट पनि युवाहरूको चाहिँ जो जो पहुँचभन्दा बाहिर हुनुहुन्छ त्यस्तो युवाहरूलाई लक्षित गरेर यो कोष स्थापना गरिएको हो. त्यस्तो लक्षित युवाहरूलाई जो बेरोजगार हुनुहुन्छ उहाँलाई स्वरोजगार बनाउने उद्देश्यले यो कोष स्थापना गरिएको हो. अब यहाँनिर कुरा के छ भन्नुहुन्छ भने हामीले दुई तिनवटा कुरा बुझ्नुपर्छ. हामी युवा तथा साना व्यवसायी स्वरोजगार कोष हो, हाम्रो एउटा निश्चित उमेर समूहको हिसाबले अनि त्यो लगानीको सीमाको हिसाबले पनि हाम्रा चाहिँ लगानीका केही सीमाहरू छन्, तर अहिले राज्यबाट तपाईँले हेर्नुभयो भनेदेखि जस्तो भनौँ न शैक्षिक प्रमाणपत्रभित्र राखेर युवाहरूमा लगानी गर्ने कुरा चाहिँ हाम्रो कोषको जिम्मेवारी होइन, त्यो राज्यको अर्को छुट्टै संयन्त्र छ. विदेशबाट फर्केका युवाहरूको जो युवाहरू बेरोजगार हुनुहुन्छ उहाँहरूलाई स्वरोजगार बनाउने, उहाँहरूलाई पेसामा लगाउने कुरामा हाम्रो पनि जिम्मेवारी हो. हाम्रो त्यो जिम्मेवारीहरू पन्छिरहेका छैनौँ, तर त्यसको संरचना चाहिँ अर्को छुट्टै बनेको छ, त्यो वैदेशिक प्रवर्धन बोर्ड यस्तै के छ होइन। भनेपछि अहिले हामीले के कुरा बुझ्नु पर्यो भने राज्यले यति धेरै चाहिँ अवसरहरू युवाहरूको बिचमा उपलब्ध गराइदिएको छ, जस्तो अनुदानको हिसाबबाट हेर्नुहुन्छ, सफ्ट लोनको हिसाबबाट हेर्नुहुन्छ भने पनि राज्यका यस्ता थुप्रै विन्डोहरू छन्। तर आम रूपमा अब जस्तो नेपाली युवाहरूले बुझ्ने चाहिँ स्वरोजगार कोष मात्रै छ, स्वरोजगार कोषले चाहिँ हाम्रो बिचमा आइपुगेन भन्ने खालको यता कता गुनासो सुनिए पनि अब अहिले चाहिँ के छ भन्दाखेरि स्रोत साधनको हिसाबबाट होइन हाम्रा पनि केही सीमाहरू छन्, त्यो सीमाको हिसाबबाट पनि हामी जति युवाहरूमा पुग्नुपर्ने त्यति युवाहरूमा नपुग्न सकेको हुन सक्दछ विगतमा। तर अब म यहाँ कार्यकारी उपाध्यक्षको हिसाबले यो कोर्स चयन गरेको पनि लगभग 40 दिन पुगेको छ। अब 40 दिनको सन्दर्भमा हामीले चाहिँ अब यो अलिक प्रतिकूल अवस्थाका कारण पनि र हाम्रो चाहिँ अब हामी आउनुभन्दा अगाडि जुन खालको एउटा ऐनको के अरे यो कोषको चाहिँ नियमावली परिवर्तन भएको र आन्तरिक हिसाबले हाम्रा कार्यविधिहरू पनि परिवर्तन गर्ने कुरामा हामी लागिरहेका छौँ। त्यस कारणले अब पहिलेको मोडालिटीलाई पनि निरन्तरता दिँदै होइन कोषले बदलिँदो अवस्थामा परिवर्तित सन्दर्भमा जुन युवाहरूका इच्छा आकाङ्क्षा र सपनाहरू छन् ती सपनाहरूलाई यथार्थमा बदल्नका लागि कोषले केही न केही कुरामा पुनर्संरचना गरेर जानुपर्छ। त्यो कार्यक्रम चाहिँ कार्यक्रमको लेभलमा पनि पुनर्संरचना गर्नुपर्दछ, अर्गनाइजेसनको सङ्गठनको सन्दर्भमा पनि पुनर्संरचना गर्नुपर्दछ, नीति नियमको सन्दर्भमा पनि पुनर्संरचना गर्नुपर्दछ भनेर अहिले हामीले यो अवस्थामा अब फिल्डमा गएर हाम्रा कामहरू त भइरहेका छन् तर पनि हामीले यो अलिकति यो जुन अवस्था छ यो अवस्थामा चाहिँ हाम्रो कोषलाई कसरी चाहिँ परिवर्तन गरेर लिएर जान सकिन्छ, हाम्रा ऐन कानुन नियम र सीमाहरूलाई कसरी युवाहरूको बिचमा प्रत्यक्ष पुर्याउन सकिन्छ, त्यो त्यो सीमाहरूलाई तोडेर युवाहरूको बिचमा चाहिँ कसरी हामी प्रत्यक्ष पुग्न सक्छौँ र बढीभन्दा बढी युवाहरूलाई एकदम सुलभ र सस्तो ब्याज दरमा लगानी गरेर उनीहरूलाई कसरी स्वरोजगार बनाउन सक्दछौँ, त्यसका लागि के कार्यक्रमहरू हुन सक्दछन् भन्ने कुरामा चाहिँ हामी अहिले काम गरिरहेका छौँ होइन। र अब हामी यो जस्तो भनौँ न त्यसको मोडालिटीलाई परिवर्तन गर्ने सन्दर्भमा अब हाम्रो चाहिँ हामीले सहकारीलाई लगानी गर्छौँ, त्यो सहकारीले चाहिँ अब कुन हिसाबले युवाहरू छान्नुहुन्छ भन्ने त्यो कन्फ्युजनबाट पनि हट्दै हामीले के गर्न खोजिरहेका छौँ भने बेरोजगार युवाहरू पहिलो, त्यसपछि त्यसको माध्यम चाहिँ दोस्रो। हिजो चाहिँ हाम्रो लगानीको माध्यम पहिलो भयो होइन, बेरोजगार युवाहरू चाहिँ उहाँहरूले कसरी छनौट गर्नुहुन्छ त्यो सहकारीलाई नै जिम्मा दियो, कसरी लगानी गर्नुहुन्छ त्यो सहकारीलाई नै जिम्मा दिएको थियो भने अब चाहिँ हामी बेरोजगार युवाहरूको पहिले पहिचान गर्ने उहाँहरूको चाहिँ च्वाइस व्यवसायको च्वाइसलाई आइडेन्टिफाई गर्ने अनि स्थानीय लेभलमा त्यो चाहिँ कतिको फिजिबल छ कतिको उपयुक्त छ भनेर त्यसको मूल्याङ्कन गर्ने र उहाँहरूलाई लगानी गर भन्ने खालको एउटा मोडालिटी लगानी गर्नुपर्छ। त्यसको माध्यम सहकारी पनि हुनसक्छ, ब्याङ्क पनि हुनसक्छ, स्थानीय सरकार पनि हुनसक्छ भन्ने खालको एउटा मोडालिटी हामीले चेन्ज गर्दैछौँ होइन। अनि दोस्रो कुरा चाहिँ हामीले चाहिँ अब साझेदारी प्रोग्रामहरूलाई चाहिँ अगाडि बढाउने कोसिस गरेका छौँ। साझेदारी प्रोग्राम भनेको अब हामी स्थानीय सरकार, प्रदेश सरकार, सङ्घीय सरकार अनि हामी जस्तै स्वरोजगार सृजना गर्न राज्यका तर्फबाट स्रोत साधन छुट्याइएका र अधिकार प्रदान गरिएका निकायहरू जुन छन् केन्द्रीय लेभलमा त्यस्ता खालका मतलब चाहिँ निकायहरूसँग पनि हामीले साझेदारी गरेर अगाडि बढ्नुपर्दछ। त्यस्तो भयो भनेदेखि डुप्लिकेसन पनि हट्न सक्दछ र जो मान्छेले यो प्रत्यक्ष हिसाबमा त्यसबाट लाभान्वित हुनुपर्दथ्यो ती मान्छेहरू डाइरेक्ट लाभान्वित हुन सक्दछन् भन्ने खालको हामीले सोच अगाडि बढाएका छौँ। र हाम्रो साझेदारीको कुरा चाहिँ साझेदारी मार्फत युवाहरूलाई स्वरोजगार बनाउने कार्यक्रम चाहिँ अब अलिकति प्रभावकारी हिसाबले अगाडि बढ्छ भन्ने हामीले ठानेका छौँ, त्यही अनुसार हामीले काम गरिरहेका छौँ प्रवीणजी।
अब यसैमा एउटा जोडौँ, अब यस्ता संस्थाहरू अलिकति कोषमा अलि बजेट प्रशस्त हुँदा चाहिँ अलिकति काम गरेको जस्तो देखिने, तर अलिकति बजेट कम हुँदै जाँदा चाहिँ अलिक काम नगरेको जस्तो सुस्त अझै भनियो भने संस्था नै छैन कि जस्तो पनि देखिने। अब यो कोषको अवस्था पनि त्यस्तै देखियो, जुन बेला 65 सालमा स्थापना हुँदा कोषको बारेमा व्यापक प्रचार प्रसार व्यापक अलिकति काम गरेको जस्तो पनि देखिन्थ्यो, तर बिस्तारै बिस्तारै यो सुस्त हुँदै गएको एउटा अनुभूति पनि हामीले पनि गरेका छौं। अब यसको मुख्य कारण के बजेटै हो कि अथवा अन्य केही कारण देख्नुहुन्छ? अब यहाँले भर्खरै 40 दिन भयो यहाँले यो जिम्मेवारी सम्हालेको भन्नुभयो, अब यो 40 दिनमा के देख्नुभयो?
निश्चित रूपमा तपाईँले भने जस्तै कि बजेटका कन्सटेन्टहरू पनि छन् होइन, तर मलाई के लाग्दैन भन्दाखेरि कोषको जुन उद्देश्य छ त्यो उद्देश्य पुरा गर्नको लागि हामीलाई बजेटै कन्सटेन्ट हुन्छ भन्ने कुरामा म विश्वास गर्दिनँ। मुख्य कुरा नीतिगत कुरा हो, मुख्य कुरा कार्यक्रमको कुरा हो होइन। अब यो तपाईँले दुईवटा कुरा बुझ्नुपर्छ, एक थरी हामी मान्छेहरू बजेटको सीमा हेरेर हामी कार्यक्रमहरू लन्च गर्छौँ, तर एक थरी मान्छेहरू चाहिँ कार्यक्रमहरू र नीतिगत हिसाबले आफ्नो बाटो क्लियर भएपछि बजेटको व्यवस्थापन गर्छौँ होइन। त्यस कारणले बजेट पहिलो कि नीतिगत कुरा पहिलो, बजेट पहिलो कि कार्यक्रम पहिलो भन्ने बहस गर्ने भनेदेखि हामीले चाहिँ कार्यक्रमलाई नीतिलाई पहिलो भागमा राख्नु पर्दछ र नीति र कार्यक्रम भएपछि बजेट त व्यवस्थापन हुने कुरा हो होइन। त्यसैले निश्चित रूपमा कोषमा केही बजेटरी सीमाहरू होलान्, स्रोतका सीमाहरू होलान्, तर हामीले त्यो कुरालाई चाहिँ अहिले नजरअन्दाज गरिरहेका छौँ र नीतिगत हिसाबमै र कार्यक्रम हिसाबमै अगाडि बढ्नु पर्दछ र नीतिगत र कार्यक्रम हिसाबमा हाम्रो बाटो क्लियर भएपछि बजेट व्यवस्थापन हुन्छ भन्ने हाम्रो विश्वास रहेको छ होइन। र अलिकति नीतिगत हिसाबकै थोरै कुरा गरौँ, जस्तो हामीले चाहिँ कोषको आफ्नै फन्ड त छैन होइन। अब यो नेपाल सरकारले तपाईँको चाहिँ यो विपन्न कर्जा कार्यक्रम अन्तर्गत केही चाहिँ लोनको हिसाबमा त्यहाँ त अनुदान त छैन, त्यो अनुदान नभएको हुनाले हामीले पनि लोन ल्याएर त्यो लोनलाई चाहिँ हामीले लगानी गरेका छौँ। जस्तो विगतमा हेर्नुहुन्छ भने हामीले 386 करोड चाहिँ पुँजी नेपाल सरकारको डिसिजनबाट विपन्न कर्जा कार्यक्रम अन्तर्गत चाहिँ ल्याएका थियौँ। त्यही पुँजीलाई हामीले अहिलेसम्म कुल हिसाबमा हेर्ने हुन्छ भनेदेखि 9 अरब चाहिँ हामीले चाहिँ फिल्डमा लगानी गरिसकेका छौँ होइन। अब यसमा राज्यको तर्फबाट पनि केही नीतिगत अस्पष्टताहरू छन् होइन। जस्तो अब हामी स्वरोजगार कोष भइसकेपछि अहिले त्यो हामीले जे काम गरिरहेका छौँ त्यो कामहरू चाहिँ ब्याङ्कहरूले पनि गर्न सुरु गर्नुभएको छ होइन। जस्तो ब्याङ्कहरूले सुरु गर्दाखेरि त्यो चाहिँ सफ्ट लोनमै विपन्न कर्जा कार्यक्रम अन्तर्गतको लोन त विगतको प्र्याक्टिस हेर्दाखेरि त्यो स्वरोजगार कोषमा आउनु पर्थ्यो नि होइन। अहिले चाहिँ ब्याङ्कहरू आफैले त्यो काम सुरु गर्न खोज्नु भएको छ, तर फरक त के हो भने ब्याङ्कहरूले गर्ने काम र हामीले गर्ने काममा अलिकति केही फरकहरू छन्। हामी 60% ब्याज अनुदान दिन्छौँ, हामी व्यवसायहरूको बिमा गर्छौँ, व्यवसायहरू सञ्चालन गरेका परियोजनाहरूको बिमा गर्छौँ होइन। अनि त्यसपछि हामी बिना धितो लोन प्रवाह गर्छौँ होइन। तर अब अरू इन्स्टिट्युसनले के गरिरहनु भएको छ अरूको बारेमा म त्यति धेरै कमेन्ट गर्दिनँ, तर हामीले फिल्डमा गएर प्र्याक्टिस के छ त भनेर हेर्दाखेरि त्यही विपन्न कर्जा कार्यक्रम अन्तर्गतको जुन फन्ड छ त्यसलाई लगानी गर्ने सन्दर्भमा पनि भित्र खोजिएको छ होइन। त्यस कारणले कोषको स्ट्रेन्थ चाहिँ 3 कुरामा छ। एउटा हामी आधारभूत तहमा पुग्न चाहन्छौँ होइन, त्यहाँ चाहिँ पहुँच हुने र पहुँच नहुनेको बिचमा कुनै चाहिँ त्यो के भन्छ पूर्वाग्रह छैन। अनि त्यसपछि हाम्रो लगानीको एमाउन्ट सानो भएको हुनाले पनि ठुलो पहुँच भएको मान्छेले त ठुलै फन्ड खोज्छ नि होइन। र अब पहुँच नभएको सानो 2 लाख 5 लाखसम्मको फन्डले म व्यवसाय गर्न सक्छु भन्ने मान्छेले कोषमा आउने होइन। त्यस कारणले हामी आधारभूत तहमा काम गर्छौँ भन्ने कुरा त हाम्रो लगानीको सीमाले पनि हामीलाई स्पष्टै गरेको छ। र दोस्रो कुरा अब हामी हाम्रो रिकभरी रेट हेर्नुहुन्छ भने हाम्रो रिटर्न हेर्नुहुन्छ भनेदेखि हामी चाहिँ 95%को हिसाबमा रिकभरीमा छौँ। बिना धितो लगानी गर्दाखेरि 95% रिकभरी हुने नेपालमा त्यस्तो एउटा गभर्मेन्ट इन्स्टिच्युट मलाई देखाउनुहोस्। जस्तो ब्याङ्क तथा वित्तीय संस्थाहरूको धितो लिएर काम कारोबार गर्दाखेरि त लगानी गर्दाखेरि त 95% रिकभरी हुनलाई त्यति गाह्रो छ होइन। भनेपछि यो कोषको क्रेडिबिलिटी भनेको त्यस्तो होइन, जसमा नेपाली युवाहरूको प्रत्यक्ष विश्वास गाँसिएको छ, आशा गाँसिएको छ, अपेक्षा गाँसिएको छ। त्यस कारणले अलिकति नीतिगत हिसाबमा हामीले के हेर्नु पर्यो भनेदेखि यसरी आधारभूत तहमा पुग्नुपर्ने, एउटा लक्षित तहमा पुग्नुपर्ने कोषमा अलिकति स्रोत साधनको अभाव निश्चित रूपमा छ, तर नीतिगत हिसाबमा हामी क्लियर भइसकेपछि र यो कोषको गरिमा र यसको उद्देश्य जुन छ त्यो नेपाली युवाहरूलाई बुझाएपछि निश्चित रूपमा त्यो बजेट जति पार्छ त्यति प्रब्लम हुन्छ जस्तो लाग्दैन।
अन्तरसंवाद कार्यक्रम सुन्दै हुनुहुन्छ र अन्तरसंवादमा आज हामी युवा तथा साना व्यवसाय स्वरोजगार कोषले गरिरहेका काम र यसले बनाएका योजना र यसका विभिन्न पाटोका सन्दर्भमा कोषका कार्यकारी उपाध्यक्ष डाक्टर कल्याण रोकासँग कुराकानी गरिरहेका छौं। अब यहाँले उल्लेख गरिहाल्नुभयो, अब चुनौती थपिएका छन्। अब यो कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण धेरै क्षेत्रहरू प्रभावित भएका छन्। अब नेपालको सन्दर्भमा धेरै रोजगार प्रतिष्ठानहरूबाट धेरै व्यक्तिहरूले रोजगार गुमाइरहेको अवस्था छ। अब उनीहरूलाई सम्बोधन पनि गर्नु आवश्यक छ, उनीहरूलाई स्वरोजगारतर्फ उन्मुख गराउनु मुख्य एउटा चुनौती पनि छ, अब कोषको यो मुख्य उद्देश्य पनि हो। अब यो चुनौतीको सामना गर्ने योजनाहरू चाहिँ कस्ता छन् कोषका? अब यो यसलाई यही भनौँ यो कोरोना पछिको यो संक्रमणको अवस्थालाई लक्षित गरेर कस्ता योजनाहरू बनाउँदै हुनुहुन्छ?
हजुर, निश्चित रूपमा हामीले कार्यक्रमको हिसाबबाट मैले अघि भने हामी त्यही सहकारी मोडलबाट काम गर्दैछौँ विगतमा, तर अब त्यो सहकारी मोडलबाट काम गरेर मात्रै नेपाली जनताका आशा अपेक्षा नेपाली युवाहरूका आशा अपेक्षा पुरा हुनेवाला छैनन्। त्यसैले हामीले अब यो फन्डेजको कुरालाई पनि पहिलो प्राथमिकता राखेका छौँ। त्यसैले अब युवाहरूलाई जस्तो भनौँ न, एउटा ग्रामीण क्षेत्रको युवा चाहिँ सहर पस्छ, सहर पसिएपछि उसले चाहिँ सहरमै व्यवसाय हुन खोज्छ अथवा उद्यमशीलता विकास गर्न खोज्छ। तर यहाँनिर अलिकति हामीले के कुरा पनि युवाहरूलाई मोटिभेसन गर्न जरुरी छ भनेदेखि, हामी गाउँबाट सहरभित्रिने, सहरभित्र सिएपछि सहरमा अवसरहरू खोज्ने अथवा रोजगारीका अवसरहरू खोज्ने, एउटा चाहिँ सर्टिफिकेट बोकेर हिँड्ने, अनि अन्तिममा तपाईँको रोजगारको अवसर नभेटिसकेपछि अब हामी सहरमै थोरै केही काम गरौँ त, बाख्रा पालौँ, कुखुरा पालौँ, सानो व्यवसाय गरौँ भन्ने खालको एउटा चाहिँ सोच युवाहरूमा पलाएको छ। अब हामीले के कुरा गरिरहेका छैनौँ भने, तपाईँलाई आफ्नो पहिचान के हो, हामीले हाम्रो उद्यमशीलता विकास कहाँ गर्नुपर्छ भन्ने कुरामा हाम्रो त्यो भौगोलिक दृढता, हाम्रो दृढता पनि युवाहरूको बिचमा त्यति देखियो जस्तो मलाई लाग्दैन। उदाहरणको लागि भनौँ न, तपाईँको चाहिँ हामी काठमाडौँको छेउछाउ आएर चाहिँ तपाईँको 10 बाख्रा पाल्न सक्छौँ, होइन, केही जग्गाहरू भाडामा लिन्छौँ, तर हामीले के बिर्सेका छौँ भने आफ्नो चाहिँ पहिचान हामीले त्यहाँनिर गुमाएका छौँ छैनौँ। बाख्रा पाल्नको लागि आफ्नो गाउँमा तपाईँको चाहिँ 10,000 बाख्रा पाल्न सक्ने सम्भावनालाई छोडेर हामी चाहिँ तपाईँको सहरमा 10 बाख्रा पाल्न लालायत भएका छौँ, गाउँमा चाहिँ 50,000 कुखुरा पाल्ने सम्भावनालाई छोडेर हामी चाहिँ तपाईँको सहरमा आएर तपाईँको एउटा सानो जग्गा भाडामा लिएर अब 1,000 कुखुरा हाल्ने, अब भनौँ न तपाईँको 1.5 महिनामा त्यसलाई चाहिँ हुर्काएर बेच्ने, यस्तो खालको आम प्रवृत्ति देखिएको छ, होइन। त्यस कारणले हामीले उद्यमशीलता पनि कुन ठाउँमा गर्ने र कसरी गर्ने भन्ने कुराको अलिकति अन्यलता अथवा त्यसको पहिचानलाई हामीले चाहिँ किटान गर्न नसकेको अवस्था चाहिँ हामीले पाएका छौँ। र हाम्रो पहिलो प्रयास के रहन्छ भने, अब आफ्नो क्षमतालाई पहिले विश्वास गरौँ, होइन, सपना देखौँ, आफ्नो क्षमतालाई विश्वास गरौँ, र त्यो आफ्नो सोचलाई कहाँ इम्प्लिमेन्टिङ गर्न सकिन्छ त्यो कुरालाई पनि पहिचान गरौँ, होइन। जस्तै एउटा गाउँबाट सहर पसेर तपाईँको बाख्रा पाल्न खोजिरहेको युवाहरूलाई हामीले काठमाडौँमा बाख्रा खाल भने त प्रोत्साहित गर्न सक्दैनौँ, होइन, हुनसक्छ सहरतिर अल्मलिरहेको युवा कोही स्वरोजगार कोषमा आयो भने, होइन, अथवा स्वरोजगारको कोषका तर्फबाट तपाईँ त कम्तीमा गाउँ जानुहोस् न, होइन, आफ्नो पहिचानलाई चिन्नुहोस्, बाख्रा पाल्नुहोस्, हामी तपाईँलाई प्रोत्साहित गर्न सक्छौँ भन्ने खालको एउटा चाहिँ त्यो मोटिभेसनल कार्यक्रम र पहिचान, गाउँको पहिचान, होइन, लाई चिनाउने हामीले अब एक दुखै खालका कार्यक्रमहरू ल्याउनुपर्छ होला, त्यो मोटिभेसनल खालका कार्यक्रम ल्याउनुपर्छ होला, त्यसरी हामीले हेरिरहेका छौँ। तपाईँलाई एउटा उदाहरण दिन्छु नि, मैले जस्तो हिजो हामी गाउँमा तपाईँको ढिँडो खान्थ्यौँ होला फर एक्जाम्पल, होइन, अब त्यो ढिँडो चाहिँ खायो भनेदेखि हाम्रो इज्जत सकिने हो कि प्रतिष्ठा सकिने हो कि भन्ने विषय थियो नि त हिजो, होइन, तर आज अब त्यो ढिँडोको पहिचान यति बढेर आयो, त्यो ढिँडोको गसीमा यति बढेर आयो कि अब हरेक रेस्टुरेन्टहरूमा ढिँडो पाइन्छ भनेर नलेखेसम्म तपाईँको रेस्टुरेन्टहरू चाहिँ त्यहाँ चाहिँ नचल्ने स्थिति भयो, होइन, भनेपछि ढिँडोको गरिमा र पहिचान त राम्रैसँग बढेर आयो नि त, होइन। त्यसैले अहिले हामी हिजो सहरमा बस्यौँ भनेदेखि हामी चाहिँ अलिकति सभ्य, अलिकति सिभिलाइज भएको अनुभूति गर्छौँ, होइन, अब तपाईँको चाहिँ अहिले बिस्तारै त्यो ट्रेनलाई हामीले चिर्नुपर्ने अवस्था छ।
हजुर डाक्टर कल्याण ढोका, आज हामीसँग समय यति नै रह्यो। यो युवा तथा साना व्यवसाय स्वरोजगार कोषले गरेका निकै महत्वपूर्ण कामहरूका बारेमा हाम्रा श्रोताहरूलाई जानकारी गराइदिनु भयो र कुराकानीमा रहिदिनु भयो, यसका लागि रेडियो नेपालका तर्फबाट यहाँलाई धेरै धेरै धन्यवाद।
धन्यवाद।
आजको अन्तरसंवादमा हामीले युवा तथा साना व्यवसाय स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष डाक्टर कल्याण रोक्कासँग कुराकानी गर्यौं। यो सँगै आजको अन्तरसंवाद यति नै, भोलि अर्को विषयमा कुराकानी गर्न हामी उपस्थित हुनेछौं। आजको यो कार्यक्रमबाट प्राविधिक साथी शंकर भण्डारीसँगै म प्रवीण पोखरेल बिदा हुन्छु। नमस्कार।